الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله
مدنی چینل کے ناظرین ویلکم ٹو اور سلسلہ یاد خدا و مصطفیٰ عز و جل وصلی اللہ علیہ وآلہ وسلم. اس میں بزم یاد خدا و مصطفیٰ سجانے کی کوشش کرتے ہیں, نعتیں پڑھتے ہیں, منقبتیں پڑھتے ہیں, حمد ہوتی ہے. اب ہمارے ساتھ رہیے, بڑا ہی پیارا کلام ہے. حاضری درگاہ کعبۃ اللہ پر جب بندہ پہنچا اس نے عرض کی, اور تصور میں ہم بھی پہنچ سکتے ہیں اور اللہ پاک سے کرم کی بھیک مانگ سکتے ہیں. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم.
حاضر
Allah
माशाल्लाह सुभानअल्लाह माशाल्लाह, अल्लाह ताला और बरकतें अता फरमाए। अल्हम्दुलिल्लाह याद खुदा व मुस्तफ़ा प्रोग्राम हमारा चल रहा है। एक कलाम है महमूद भाई, हसन भाई, एक कलाम होता है आरिफ भाई, उसको हम कई तर्जों में पढ़ते हैं ना, तो एक ऐसा मुकाबला है कि एक ही कलाम में दे रहा हूं, आप अलग अलग तर्जों में देखते हैं कितने कलाम कितनी तर्जों में उस कलाम को पढ़ सकते हैं।
सबको अलग अलग तर्ज देंगे?
नहीं मैं नहीं दूंगा तर्ज आप देंगे,
तर्ज बनानी है
यानी हसनैन भाई।
नहीं एक ही कलाम है, देखे ना कौन ज्यादा तर्जों में सुनाता है।
अच्छा जी
कलाम ही
कौन ज्यादा सुनाता है, मतलब कि नाजरीन को हमने सुनाना है कि ये कलाम इस तर्ज में भी पढ़ा जा सकता है, इस तर्ज में भी पढ़ा जा सकता है, इस तर्ज में भी पढ़ा जा सकता है, तो ये और लुत्फ भी आता है नाजरीन को ये अलग अलग रिदम सुनने में ना।
सुभानअल्लाह।
महमूद भाई से शुरू करते हैं, भले कोई भी करे
जी।
कलाम है सबसे औला वाला हमारा नबी, सबसे बाला वाला
हमारा
नबी। ये कलाम मैं समझता हूँ शायद 10 तर्जों में पढ़ा जा सकता होगा, मुबालगा ना
करो। मैं तो बाकी फिर
शुरू करें, माइक आपके पास है ना
जी।
जी पहला शेर पढ़ना है उसको ही।
सबसे औला हो आला हमारा नबी, सबसे बाला हो आला हमारा नबी।
वाह ठीक है, और किस तरह से पढ़ सकते हैं आप?
सबसे औला हो आला हमारा नबी, सबसे
पढ़ेंगे
वो अब से वाला हमारा नबी।
हम वो दुआए मदीना में पढ़ा करते थे,
बहुत पढ़ते
मदीना में दुआए मदीना
नहीं अक्सर।
ये कलाम भी लाजमी हिस्सा था ना
जी 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 जी,
ये कलाम और फिर मुस्तफा जाने रहमत तिलक
वो भी आजकल ना तू को जा मन को जा पढ़ा जा सकता है।
सबसे
औला हो आला हमारा नबी, सबसे बाला हो आला हमारा नबी, अपने मौला दोनों आलम का दूला हमारा, दोनों आलम का दूला हमारा नबी, तू जा वो भी है।
अच्छा और कोई तर्ज? तीन तर्जे सुनाई है ना
माशाल्लाह। अब से आला हो आला हमारा नबी, सबसे बाला हो आला हमारा नबी।
अच्छा
अभी और चार तो हुई,
चार तर्जे हो गए
माशाल्लाह।
अच्छा मुझे जो याद है ना दुआए मदीना में जामियतुल मदीना में पढ़ते थे ज्यादातर ये वाली पढ़ते थे,
सबसे औला हो आला हमारा नबी, सबसे बाला हो आला हमारा नबी, अपने मौला का प्यारा हमारा नबी, दोनों आलम का दूला हमारा नबी, सबसे।
और भी आती पांच तरह हो गई और
भी आती है अभी।
अच्छा आप उसमें भी पढ़ते हैं?
अल्लाहुम्मा सल्ले अला सैयदिना व मौलाना मुहम्मद, सबसे औला हो आला हमारा नबी, सबसे बाला हो आला हमारा नबी, अपने मौला का प्यारा हमारा नबी, दोनों आलम का दूला हमारा नबी। अल्लाहुम्मा सल्ले अला
सैयदिना व
मौलाना,
छह हो गई और भी आएगी।
मुहम्मदिन
और वो आ रही है
हमारा नबी, सबसे बाला वाला हमारा नबी, अपने मौला का प्यारा हमारा नबी, दोनों आलम का दूला हमारा नबी।
एक और सात हो गई,
सात
और भी है, बनती है चले माशाल्लाह। ये है कि नात खां पर होता है कि वो कौन सी तर्ज में पढ़े, लेकिन बाज ऐसी क्लासिक तर्जें होती हैं कि आप अगर उन उस कलाम की कोई और तर्ज पढ़ दें ना तो मजा नहीं आता। और ये सेंस होना चाहिए कि मुझे किस तर्ज में पढ़ना है ना
जी।
और बिलखसूस बाज कलामों की तो तर्जें बड़ी ही मशहूर पॉपुलर, जैसे कि जगह जी लगाने की दुनिया नहीं, आप इसको किसी और तर्ज में पढ़ दे मजा ही नहीं आएगा नॉर्मली। जगह जी लगाने, अब इसको किसी और तर्ज में आपको मजा नहीं आएगा। अब आपको ऐसी तर्ज में नहीं पढ़ना चाहिए कि उसमें पता चले कि वो जो उसकी मानवियत और जो हरारत है वो खत्म हो जाए।
अच्छा,
बास कलाम हर तर्ज में अच्छे लगते हैं।
काफी
सलातो सलाम है ना, मुस्तफा जान रहमत सलातो सलाम,
वही तर्ज
ये भी 50 तर्जों में पढ़ा जाता है, हर तर्ज में अच्छा लगता है। लेकिन एक तर्ज जो है ना क्लासिकल
मुस्तफा,
इसका लुत्फ ही अलग है।
दुनिया
तफा जाने रहमत लाखों सलाम,
आप फरमा रहे थे बहुत बेहतर। मगर इसमें ये भी होता है काफी दफा ना, कुछ कलाम ऐसे होते हैं जो ऐसी तर्जों में पढ़े गए होते हैं कि उसमें समझो कि झूमने वाला माहौल होता है, खुश होने वाला माहौल होता है। पर उसी कलाम में कभी देखेंगे ना आपके, उसमें रिक्कत वाले अशार भी होते हैं। ठीक है, अब उसने उस मौका है अशार पढ़ने का और दिक्कत वाला माहौल है, अब अशार पढ़ने हैं, अब अशार भी अच्छे हैं, पढ़ने मुनासिब भी है, अब पढ़े कैसे? और तर्ज ऐसी है कि वो उसमें समझो कि मौका मैल नहीं है ऐसा, ऐसी तर्ज पढ़ने का कि उस वक्त माहौल ऐसा है, गमगीन माहौल है, सोज वाला माहौल है, अब अशार कैसे पढ़े? इस पे भी होना चाहिए कि ये अशार है
साल के तौर पे भी समझाएं
जी। हाँ,
आपने बात तो बड़ी गहरी की है, आसान हो जाए जैसे।
काफी दफा ये कलाम आप सबसे औला आला पढ़ रहे हैं, अब
मिसाल आपके जहन
में के ये नहीं है जैसे इसमें मांगने पे अशार हो रहा है, अब जैसे पढ़ रहे हैं हम,
कौन देता है देने को मुझे,
इसमें है ना जैसे निकाला कब किसी को बज़्म में फैज़ है हमसे,
तो फिर अशार
अब फिर अब ये थोड़ी कौन देता है, अब बंदा होता सोच वाले भी जाए कौन देता है देने को मुझे, देने वाला है सच्चा हमारा नबी। अपने आप से भी इंसान खुद भी कर सकता है कि यार
इस शेर को,
कैफियत को अपनी कैफियत।
बाद ऐसे कलाम मैंने देखे हैं कि आप स्लो पढ़ें
जी जी,
या इसको झुमाते हुए अंदाज में पढ़ें, दोनों में मजा आता है
जी जी।
इसकी मैं मिसाल दूं आपको, जैसे कि कलाम है आला हजरत का सुबह तैबा में हुई पढ़ता है बड़ा, आप इसको यूं पढ़ें
सुबह हो तैबा में हुई बटता है बाड़ा नूर का सदका लेने नूर का आया है तारा नूर का। ये भी जो बुजुर्गों से हमने जो सुना है अमीर अले सुन्नत सुनी
कलाम की,
इस कलाम को सुबह तैबा में
ये भी बड़ी अच्छी तरह
बिल्कुल बड़ा नूर
का।
अमीर अले सुन्नत से भी अक्सर अशार सुने ना तो इस तर्ज में पढ़ते हैं अमीर अले,
सोज वाली तर्जों में भी मजा आता है इसमें।
मैं गदा तू बादशाह भर दे पियाला नूर का दूर दिंदू ना तेरा डाल सदका नूर का।
तेज पढ़े
गदा तू बादशाह भर दे, कुछ लोग इतने दिक्कत, कुछ लोगों को मैंने इसमें भी रोता देखा, समझू वो उनकी कैफियत।
रोना तो फिर रोना है ना,
कैफियत है ना, कैफियत वाली बताओ। काफी तो
झूमने वाली तर्ज रोने से रुकावट नहीं है,
रुकावट नहीं है,
नहीं है बिल्कुल।
जितना अमीर अले सुन्नत झूमते हुए सुबह बारह में रोते हैं,
रोते
कैफियत कमी होती है ना वैसे।
अशार पर तवज्जो है ना, अशार पर
झूमते हैं
मौलूद की घड़ी है चलो आमिना के घर पर लो करम नल झोलियां आ जाओ मंगते हो है है गम के मारो
सरकार।
होता है कैफियत,
तो इस कैफियत में भी बंदा रोता है बिल्कुल।
मगर आरिफ भाई आपकी इस बात पे पूरा सहमत नहीं हूँ, समझो कि आपने जो फरमाया काफी होता है, मगर हर कलाम नहीं होता ऐसा। कुछ कलाम के लिए कुछ ऐसी तर्जे हैं कि जब आप उस कलाम को उसी तर्ज में पढ़ोगे ना, जब उसका आपको सुनने का
लुत्फ, कलाम कलाम पर है
कलाम।
अब देखिए निगरान शुरू को मैंने देखा है, हाजी इमरान अत्तारी साहब जो है ना वो ओल्ड तर्जे पसंद करते हैं, और वो देखते हैं यार ये माहौल जो है ना उसका इसी में बने, वो कलाम है ना वही रब है जिसने, वो खास तर्ज में ही देंगे।
वही रब है जिसने तुझको हम वतन कर,
अलग इसकी भी कई तर्ज है
पुरानी,
इस कलाम की कितनी तर्जे बना सकते हैं आरी भाई?
दो
तीन सुनाए चले आप,
कितनी तर्जार तो अभी है।
वही रब है जिसने तुझको,
मेरी तरफ तो ये,
वही रब है जिसने तुझको हम तन करम बनाया, हमें भीख मांगने को तेरा सिता बताया, तुझे हम्द है खुदाया, तुझे हम्द है खुदाया।
और कोई?
एक तो बहुत मशहूर है,
वही रब है जिसने तुझको हम तन करम बनाया, हमें भीख मांगने को तेरा आस्ता बताया, तुझे हम्द है खुदाया।
या मोहम्मद नूरे मुजस्सम,
जी जी,
या हबीबी नूरे मुजस्सम सल्लल्लाहु अलैहि वसल्लम।
दो तर्ज तो याद है
जी,
बाकी महमूद भाई साथ नहीं,
और भी है ना,
ये भी है, को हम तन करम बनाया, हमें भीख मांगने को तेरा सता बताया, हम्द है खुदा, तुझे हम्द है खुदाया, तुझे हम्द है खुदाया।
वाह भाई, इस तरह के कई
नहीं, वही रब है जिसने तुझको हम तन करम बनाया, हमें भीख मांगने को तेरा आस्ता बताया, तुझे हम्द है
खुदाया।
अल्लाह अल्लाह हु अल्लाह हु अल्लाह अल्लाह हु अल्लाह हु अल्लाह अल्लाह हु अल्लाह हु अल्लाह हु
और भी हर हर तर्ज में अलग मजा है,
माशाल्लाह,
है ना।
वही रब है जिसने तुझको हम तन करम बनाया, हमें भीख मांगने को तेरा रास्ता बताया। अब ये कैसी तर्ज थी ना,
बहुत जबरदस्त।
अब इस तर्ज में अब अफसोस भी आ जाएगा,
बिल्कुल।
अच्छा एक अंतरा खींचना इसका,
वो कवा जेगी बोले सिदरा वाले चमने जगह के थाले, सभी मैंने छ छान डाले तेरे पावे काना
पाया
तुझे यक ने यक बनाया तुझे हम यक बनाया तुझे हम
अभी
इस ये जो कलाम है अब ये तर्ज है ना अब मैंने नोट की जो पता नहीं है ए रजा तेरे दिल का पता चला हुआ मुश्किल उसके बाद अशार शुरू होते हैं कभी खुंदा
तेरे कभी गिरिया सारी शब है
कभी गिरिया सारी
शब
अफसोस
ये तर्जों की और ये एक पहचान होनी चाहिए कि
अब अशार जैसे अब तर्ज
बना ये कलाम है नूरी महफिल पे चादर तनी नूर की
हाँ।
अब आप इसका जो मजा है ना ये है इस तर्ज में
पूरी महफिल पे चादर तनी नूर के नूर फैला हुआ आज की रात है चांदनी में है डूबे हुए दो जहां कौन जलवा आज की रात है मांग लो चश्मे तर मांग लो दर्द दिल और हुस्ने नजर मांग लो कमली वाले की नौखट पे घर मांग लो गुंबद के साए में घर मांग लो मांगने का मजाज की रात है
इस तरह भी हम कुछ ना कुछ कलाम सुनते रहेंगे कभी कि एक कलाम कई तर्जों में भी पढ़ सकते हैं अल्हम्दुलिल्लाह ये भी नाथानों का अंदाज है कई बार ऐसा भी होता है महमूद भाई कि नाज शरीफ की तर्ज जो है वो पहले बन जाती है और कलाम बाद में
लिखा जाता
अमीर अहले सुन्नत ने भी कभी ऐसा किया है आपने कुछ याद पड़ता है अमीर अहले सुन्नत ने आपको कभी बताया हो
नहीं काफी दफा मैं क्योंकि अमीर अहले सुन्नत माशाल्लाह एक तो तरीकत वाला मामला एक मोहब्बत माशाल्लाह मैंने वैसे भी ना अमीर अहले सुन्नत नोट किया है अमीर अहले सुन्नत बहुत बड़े नातखार जैसे बहुत बड़े क्योंकि अमीर अहले सुन्नत का ज्यादा बयान फरमाते हैं काफी दफा जो नाद की जो जगह होती है ना खास खास मैं खुद काफी दफा हैरान हुआ हूँ अमीर सुन्नत को सुन के अमीर सुन्नत ये जो पड़ा है अंतरा जैसे देखा जाए ये जगह लग और एक दफा हम दोनों बैठे हुए थे एक अमीर सुन्नत ने कलाम उठ पड़ा मुद्दा हम रिकॉर्डिंग सुन रहे थे उसका के जो अंतरा था ना इतना हाई था
हम हैरान थे
हम दोनों बैठे हुए थे और उन्होंने कहा
कैसे
उठाएंगे
लेकिन अमीर अच्छा, सोच रहा सही
मगर ये था कि अमीर अहले सुन्नत है ना इंशाल्लाह अमीर अहले सुन्नत अंतरा पड़ा
फिर उनको तो लोगों की
लाहौर की महफिल थी लाहौर की
लोगों के लिए थोड़ी पड़ा
मदीना शरीफ जा रहे थे तो अमीर अहले सुन्नत कलाम उसमें अशआर पढ़ रहे मदीने को बोला मैंने कहा और आपने जो बात पूछी ना तो अमीर अहले सुन्नत ने अक्सर कलाम दिए जैसे लिख के मिले हाँ मैंने ही जरूर पूछा अमीर अहले सुन्नत बापा इसमें तर्ज कौन सी
जी आप पूछ लेते हैं कि तर्ज कौन सा
क्योंकि होता है ना बंदा लिखने वाला होता है कभी काफी दफा तर्ज होती है उस पर कलाम लिख रहा होता है एक दफा आप कलाम पढ़ रहे थे वो वाला
अरे भाई
हालांकि मेरे लिए सुन्नत है मैंने फिर ये तर्ज में अफसोस बहुत दूर हूँ गुजारे
आपने इसमें पढ़ा जी नहीं बापा ने इस तर्ज की
फिर मैंने पढ़ा इन्होंने पढ़ दिया था
को जहन में रख के
हाँ एक दफा नाथ पढ़ दी थी नया कलाम लिखा था मैं पढ़ के गया था फिर इन्होंने पढ़ा
एक बार ये कलाम था मजा खूब रमजान में आ रहा था किसी नाथखान ने जो है ना किसी और तर्ज में पढ़ा
तो
अमीर अहले सुन्नत ने यूं पसंद फरमाया कि ये जो है ना मैंने ये तर्ज ज़हन में रख के लिखा है
मज़ा
खूब रमज़ान में आ रहा था तो जो पढ़ने वाले थे कलाम नया होता है तो नाथ खान की कोशिश होती है मैं नई तर्ज बना लूं
काफी दफा
अमीर अहले सुन्नत के ज़हन में कोई तर्ज होती है
काफी दफा मुझे याद है एक दो दफा बीच में कलाम लिखा था मेरे लिए, सुनते हैं, कलाम जहन में आएगा मैं अर्ज करूंगा। बाबा कलाम तो ले लिया, मैं पढ़ने बैठ गया, मुझे तर्ज ना आ रही हो ना जहन में कि मैं इसमें पढ़ूं, तो अल्हम्दुलिल्लाह मेरे लिए सुन्नत के अल्लाह और बरकत अता फरमाए। तो अमीर सुन्नत ने सबको महसूस भी नहीं होने दिया और खामोशी से ऐसे करके मुझे तर्ज भी बता दिया
बराबर में। मैंने वैसे कई बार देखा है अमीर अहले सुन्नत कलाम के साथ तर्ज भी जहन में होती है कोई ना कोई,
जी जी,
ये इस तर्ज में पढ़े तो ज्यादा बेहतर है। तो मोहब्बत में अपनी
घुमाया,
इसकी तर्ज भी गालिबन खुद ही बताई।
नहीं नहीं, ये कलाम अमीर अहले सुन्नत जब वापसी आए ना 2002 में, तो अमीर अहले सुन्नत से वापसी पे तो ये कलाम के बहुत सारे पर्चे थे। तो अमीर अहले सुन्नत असर से मगरिब यहाँ पर मुलाकात के लिए तशरीफ लाते थे फजान मदीना, तो घर से बाहर जब लाए ना तो अमीर अहले सुन्नत जोक में वो चेहरा होता है ना सोज वाला बिल्कुल जाने थे। फिर रास्ते में चलते चलते आवाज दी मुझे नाम से पुकारा तो कलाम निकाल, उसमें सबसे पहले था मैं मक्के में फिर आ गया। अब उसके एक पर्चे, एक बहुत बड़ा पर्चा था, दो थे ऐसे, उस पे चार लिखे थे,
एक
उसमें करके
बहर के
कलाम, एक ही बहर, मक्के में फिर आ गया इलाही, मोहब्बत में अपनी घुमा इलाही, गुनाहों से मुझको बचाया इलाही, फिर अमल का वो जज्बा आता इलाही, ये चार थे।
एक और भी लिखा ना बाद,
वो दूसरे बाद में थे,
मेरे रंजो अलम या,
ये तो बहुत बाद में लिखा।
अच्छा।
ये बहुत बाद में लिखा है, मुझे याद है, ये भी जब लिख के दिया था मुझे याद है, ये बहुत उससे कमोबेश 4 से 5 साल बाद लिखा है ये मुझे, ये भी घर पे रमजान था।
फैजान आला हज़रत करने की सआदत मुझे मिलती है, फैजान अमीर अहले सुन्नत प्रोग्राम महमूद भाई को वैसे करना चाहिए, होस्ट ये बन सकते हैं, जबरदस्त वाकयात है इनके पास अमीर अहले सुन्नत। अच्छा, ये चार कलाम एक साथ लिखे,
हाँ ये मुझे
मिलेगी।
हाँ जी 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 जी, तो अमीर अहले सुन्नत ने इंशाल्लाह मुझे याद है कि इसको मुझे ये भी फरमाया कि ये इसका कॉपी एक और दी और इशारे से फरमाया कि ये उनको भी देकर आओ, उनको भी देना है। फिर मैं अल्हम्दुलिल्लाह
उनको सम्राट किसी और को
हाजी मुश्ताक
ले मुश्ताक रहम। अच्छा, इशारे से ये क्यों कहा?
अमीर अहले सुन्नत का बहुत प्यारा इशारा था वो हाजी मुश्ताक रहमतुल्लाह,
ठीक है, ये नाथ खां का,
नाथ खां
मदीने शरीफ से आकर इशारे से गुफ्तगू करने का मामूल ज्यादा रहता था,
क्या वजह थी? वही रिक्कत में होते थे अमीर अहले, मदीना छूटने का गम और
बात
काफी दिनों तक, कुछ दिनों तक तो मुझे याद पड़ता है कि 4-5 दिन तो अमीर अहले सुन्नत को मैंने देखा है कि मैंने कुछ सुना ना हो, मैं सुनने से
क्या बात
लिख कर गुफ्तगु, और ज्यादा भी दिन हो सकते हैं, मैं एहतियातन इतने याद है तो बोल रहा हूँ 5, क्योंकि अमीर अहले सुन्नत का मामूल था कि जब अमीर अहले सुन्नत आते थे मदीना शरीफ से वापसी तो अमीर अहले सुन्नत का चेहरे से उसे गम नजर आता था।
क्या बात है, मदीने
अब हाल के
मदीने की, जब मदीने जा रहे होते हैं तो फिर लिखते हैं मरहबा आज चलेंगे शहर।
अच्छा ये भी बता दो, ये कलाम आया ना जब लिखा था, इसमें लिखा था, इसमें तहरीर था कल शबे बुध है चलेंगे शहबरार के पास,
पहले ये था,
मुझे आज तक याद है क्योंकि बुध का जो था लिखा हुआ था मुझे आ नहीं रहा था, कल शबे बुध है चलेंगे, फिर उसमें लाइन के साथ लाइन के साथ फिर अलग थी और उसके बाद फिर मरहबा भी था, ये चलेंगे शहबरार के बस, या मैंने याद नहीं पड़ता इसका कि फिर क्या हुआ था, कैसे पड़ा
तब्दील किया होगा,
तब्दील हुआ है, मगर ये था कि कल शबे बुध है चलेंगे शहबरार के पास,
यानी जो कैफियत थी हद से हाल ये मिसरा था,
वहाँ होगा दिन कल शबे बुध होगी
फिर मदीने जाना
और जाना होगा,
फिर बाद में सबके लिए आसान कर दिया हो जाए। आरिफ भाई एक तो शेर
बिल्कुल
फरमाइश भी
है,
मिल चुका इज़्ज़त
जो चलो मदे मुख्तार के पास ले वालो चलो मदे मुख्तार के पास और मैं गुनाहगार गुनाह
کون کر یہ بھلا تم پہ کروڑوں درود بھکاری دربار نبی سے استقامت ہمیں ایمان پہ عطا کر دیجئے ایک بھکاری ہے کھڑا آپ کے دربار کے پاس
الحمدللہ پروگرام جاری ہے یاد خدا و مصطفیٰ، پیاری پیاری نعتیں بھی آپ سن رہے ہیں، مدنی پھول بھی آپ نے لیے، ماشاءاللہ قبلہ نگران شورا حضرت مولانا عمران عطاری ہمارے درمیان موجود ہیں. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.
ماشاءاللہ آج آپ کے پروگرام کا انداز قدر مختلف تھا اور آپس کا جو ڈسکشنز تھی وہ بھی چونکہ قدر مختلف تھی، مجھے اچھا لگا. میں نے کہا پہلے تو مبارکباد دوں، ماشاءاللہ اچھا انداز آپ نے اختیار کیا. مجھے پرسنلی اچھا لگا کہ ایک ذوق اور شوق رکھنے والوں کے لیے، جو نعتوں کا ذوق رکھتے ہیں شوق رکھتے ہیں، یہ بڑی تعداد ہے، ان کو مختلف باتیں، انداز، مزاج، نعت خوان کہاں کیا کرتے ہیں، یہ بہت ساری باتیں آپ بتا رہے تھے. جو ابھی آخری جو بات چل رہی تھی جو محمود بھائی کر رہے تھے، تو یہ مجھے بہت کلک کر گئی بات. وہ مجھے پتا تھا کہ یہ جو
کل شب
افسوس بہت دور ہوں، یہ تو ہے. اب شب بدھ ہے یا کل بدھ ہے یہ دیکھنا پڑے گا، تھا تو بدھ یا کچھ ایسا تھا،
کیونکہ وہ ساقط الوزن ہو جائے گا کل بدھ ہے تو
شب بدھ تھا کچھ اسی طرح. پھر اس کو مرحبا بھی اس کے ساتھ کیا گیا، یعنی دن ہٹا دیا گیا کہ اس کو جب بھی پڑھیں گے پھر بدھ ہی پڑھیں گے تو سننے والوں کو لگے گا کہ یار یہ کل بدھ تو نہیں ہے یا کل یہ دن تو نہیں ہے. تو یہ ہے، ایک دفعہ ملے سنت نے ایک ایسا مقطع بھی لکھا تھا، تو میں نے عرض کی تھی کہ آپ نے مقطع لکھا، یہ آپ کے اپنا ذوق ہے، آپ کی اپنی عاجزی ہے، لیکن اس مقطع کو قوم پڑھے گی کیسے؟ ہم تو نہیں پڑھ سکیں گے آپ کے اس مقطع کو. تو درخواست کی تھی کہ آپ مقطع مہربانی کر کے یہ تھوڑا سا اس کو آپ نظر ثانی فرما دیں. تو میرے سنت نے پھر مقطع تبدیل کیا تھا، وہ آپ نہیں پڑھ سکتے تھے وہ مقطع، ہماری زبان سے نہ نکلتا وہ مقطع، وہ اتنی
یاد تھا اس میں ایسا،
وہ یہ یاد نہیں ہے. جیسے اعلیٰ حضرت کا ایک مقطع ہے،
کوئی کیوں پوچھے،
ہاں ہے نا، ہم نہیں پڑھ سکتے. میں نے یہی مثال دی تھی، اگر کیسے پڑھیں گے ہم، پھر ہمیں وضاحت اور یہ ساری ہو جائے گی. تو ایسا ہوتا ہے بعض اوقات، تو
جو لکھنے والے ہیں ان کی وہ کیا کیفیات ہوتی ہیں اس وقت کہ وہ لکھ دیتے ہیں، حالانکہ وہ بھی تو ایک زبردست حکیم ہیں، نباز ہیں قوم کی،
لیکن وہ آپ کے لیے میرے لیے نہیں لکھ رہے نا،
اس وقت کی الگ کیفیات،
آپ کے لیے میرے لیے نہیں لکھ رہے. کوئی نہ پڑھے، ضروری ہے کوئی پڑھے گا. اصل میں جو میوں ایسا لگتا ہے کہ جنہوں نے لکھا اور جو واقعی جو لکھنے والے تھے، انہوں نے اپنے طور پر لکھا. اب کسی کو کوئی اچانک صدمہ آتا تو کیا وہ سوچ کے چیخے گا یا زیادہ چیخوں گا تو سینہ پھٹ جائے گا یا گلا بیٹھ جائے گا تو بلے تھوڑا ہلکا سا چیخ لوں؟ تو وہ جیسی اس وقت آپ کے پاس کیفیت وارد ہوئی
صحیح.
آپ کا انداز اسی طرح نکلے گا نا. تو یہ چیزیں بھی ہوتی ہیں. تو ایک پری پلان کے ساتھ گیا ایسا نہ اٹھا لے کہ بعد میں نبھانا مشکل ہو جائے. لیکن جب آپ بیٹھے ہوئے ہیں اور آپ کو ایک ایسے ہی بیٹھ کر ایک شعر یاد آتا ہے یا آپ کو ایسا کلام یاد آ جاتا ہے, جیسے عموماً ہم جو اجتماع ذکر و نعت کرتے رہے آپ کو یاد ہوگا, اب تو شرکت سعادت نہیں مل پا رہی تو کرتے تھے, تو میرا خیال ہے کہ کلام تو ہم اپنے وہ تسس ہم روانی کے ساتھ چلتے تھے, کلام کے رکتا نہیں تھا, کوئی نیا کلام نہیں پڑھتے تھے ہم کہ ایک رکا پھر دوسرا کلام ہوا. ہم اپنے ایک مزاج موڈ ایک روانی کے ساتھ جا رہے ہوتے تھے اور شعر ادھر سے آ رہے ادھر
بہاؤ میں بہتے ہوئے چلتے تھے,
کیفیتوں میں بھیگ مطلب ایک جو بھی جس طرح مزاج چل رہا ہوتا تھا بہتے چلے جاتے تھے. تو اس میں کیا مطلب کہ سینہ پھٹے گا گلا پھٹے گا کیا پھٹے گا؟ تو حقیقت تو یہ ہے کہ کباب آہو میں بھی نہ پایا مزہ جو دل کے کباب میں ہے. تو یہ جو یہ اب یہ دل جلتا کب ہے یار, جن کے جلے ان کے جلے. تو ہم بس ان کے شعروں سے لطف اٹھا رہے ہوتے ہیں, یہ کیفیتوں سے لطف اٹھا دیتے, ہم ان کے شعروں سے لطف اٹھاتے ہیں. بہت فرق ہے,
بڑا فرق,
بہت فرق ہے. وہ اصل ہوتے تھے, ہم ان کی نقل کر رہے ہوتے ہیں. تو زیروکس زیروکس ہوتی ہے, وہ اوریجنل ہوتی نہیں. وہ بھی اگر زیروکس بنی تو بنی. تو اس طرح کی کافی چیزیں ہوتی ہیں کہ ہم کس ٹائم پر کیا پڑھنا چاہتے ہیں. اور بہت پیاری بات کی کہ آپ کو خود ہی جب جیسے بیان ہم کرتے ہیں نا, تو ہم اپنے مشوروں میں کہتے ہیں کہ جب بیان کرنے والا ہی اس کے اندر ہی فیلنگ نہیں آ رہی تو بھی سننے والے کو بھی فیلنگ بہت مشکل آئے گی. تو جب آپ خود اپنے ہی بیان اور اپنے ہی کلام کے اس کے اندر ڈھل جاتے ہیں, آپ دیکھیے کئی دفعہ مبلغ رو رہا ہوتا ہے, بھائی مبلغ کیسے رو رہا ہے, اس کو کس چیز نے رولا دیا؟ وہ بیان کے اس مضمون میں ڈھل گیا نا. تو حضرت احمد صحابی رحمۃ اللہ تعالی علیہ کے بارے میں نے پڑھا, کیا فرماتے ہیں کہ جو شخص بیان کر رہا ہے تو وہ سب سے پہلا وجود کون سا ہے جو اس کی آواز سن رہا ہے؟
وہ خود.
خود سب سے پہلے اس کا وجود اس کی آواز سن رہا ہے. تو فرماتے جب تیرا وجود ہی تیری آواز سن کر نہ بدلا تو کسی اور کا وجود کیا بدلا؟
اللہ اللہ اللہ.
دوسروں کے وجود تو تیرے وجود سے دور ہو گئے. تو یہ جو ماشاءاللہ یہ جو ابھی آپ جو موضوع لے کر چلے نا, یہ بہت آئیڈیل ٹاپک ہے. اور میں صرف ایک یوں سمجھیے کہ بس بیٹھا تھا تو مجھے لگا کہ یار چلو ایک تو میں آپ لوگوں کو مبارکباد دوں. مجھے بہت اچھا لگا.
جزاک اللہ.
اور یہ مطلب یہ اشفاق بھائی یہ بناوٹی نہیں ہوتی بعض اوقات چیزیں, جب ہم بیٹھے ہوئے ہیں بیٹھ کر ہی جیسے کہ یار چلو یار اس موضوع کو لیتے ہیں جی. اور اس میں اکرچہ عقل دانش لوگوں کے عقلوں کے مطابق کلام کرنے سے ہی ہم کو چلنا چاہیے کہ بہت اوپر بھی نہ لے جائیں بہت نیچے بھی نہ لے جائیں, ایک معتدل انداز میں بات کرنی ہوتی ہے اور ہر بات کرے یہ ضرور نہیں ہوتا. تو یہ جیسے ایک بات ہوئی نا کہ جو افسوس بہت دور ہوں گلزار نبی سے, تو یہ واقعی اسی طرز پر لکھا گیا تھا جو محمود بھائی کہہ رہے تھے. اور اس کو فرسٹ ٹائم کسی اور طرز پر پڑھا گیا تھا
جی
جو بھی بیان ہوا تھا. تو یہ اسی طرح کئی ایسی طرز وہ سرور کشور رسالت یہ بھی طرز ہے اور کئی ایسی مناجات ہیں کہ جو ایسا لگتا ہے کہ وہ مناجات انہی طرزوں پر ہی پڑھی جاتی ہے نا, تو بس اس کا ایک اپنا لطف ہوتا ہے سرور ہوتا ہے. ہمارے بعض پڑھنے والے ہوتے ہیں جو ان کو شاید ایسا ہوتا ہے کہ ہم نئی طرزیں لے کر آئیں. تو کلام میں درد ہے اور اس کو کبھی وہ ہے نا کبھی ترب ہے,
کبھی غم کبھی طرب,
کبھی غم ہے تو کبھی طرب. اب کلام غم ہے طرز میں طرب ہے, تو یہ دونوں کا ملاپ کیوں کرو یار؟ تو کلام اچھا ہر سلو طرز غم والی وہ ضرور نہیں ہوتا, بعض اوقات طرزیں یا انداز تھوڑا تیز ہوتا ہے لیکن اس کے اندر بھی ایک درد اور ایک سوز ہوتا ہے. تو اللہ ہمیں واقعیتاً یہ ہے کہ یہ ایک نعت خوانی کی فیلڈ کا ایک بہت اہم جز ہے کہ وہ کلام میں لکھنے والے کے اس پر جائے کہ یار یہ کلام جو اس نے لکھا ہے تو اس کی کیفیت کیا ہوگی، یا کلام خود اپنے اندر کیا اثر نکھار رہا ہے، نکل رہا ہے اسے، اس کے مطابق اگر وہ طرز بنا دے نا تو، اور وہ طرز کسی گانے کی طرز پر نہ ہو، ایسی طرز پر نہ ہو کہ جس کو سن کر کوئی کسی معاذ اللہ گانے کی طرف چلا جائے، اس سے بدگمانی ہونے کے اور بدزنی ہونے کے امکانات بڑھ جاتے ہیں۔
نعت خواں یہ بھی ذہن میں رکھتے ہیں نا کہ کوئی نئی چیز لاؤں گا تو لوگ اس پہ زیادہ حوصلہ بڑھائیں گے، اپریشیٹ کریں گے کہ بھائی نیا کچھ بنا کر لایا، تو یہ سوچ رکھنا ٹھیک ہے کیا؟
نہیں، نیا
حرج کیا ہے؟
مگر نیا ہو بھی تو وہ نیا قابل قبول ہی ہو نا۔ اب درزی بولے کہ نیا بنا کر دوں اور مطلب کہ وہ آستین کی جگہ کولر لگا دو، کولر کی جگہ آستین لگا دوں،
نیا تو یہ بھی ہے،
اور بولا کہ یار جیب میں مطلب تھوڑا سینٹر میں لگا دوں، بٹن کے نیچے جیب لگا دوں، تو کون بولے گا؟ بولے یار میں نے کوشش کی تھی نیا بنانے کی، بھائی آپ ہی پہن لو یہ نیا، بھیا ہم کو تو نہیں آئے گا یہ نیا، تو ہے نا، تو نیا بھی تو پھر نیا ہوتا ہے،
قابل قبول ہو،
قابل قبول ہو اور پہننے میں، جیسے نیا اگر کوئی کرتا بناتا بھی تو پہننے میں بھی تو اچھا لگے نا۔ ہر چیز کہ بول، طرز اور آواز، یہ یاد رکھیے گا، کلام کے بول، پھر کلام کی طرز، پھر کلام کی آواز، یہ تین چیزیں بہت ضروری ہیں کسی چیز کے لیے، یہ ظاہری طور پر عرض کر رہا ہوں۔ اس کے علاوہ جس کی بارگاہ میں عرض کیا گیا، نہ وہاں پر نہ بول ہیں، نہ لفظ ہیں، نہ طرز ہے، نہ انداز ہے، وہاں تو صرف نیت ہے۔
واہ،
کہ بس آپ کی نیت کیا ہے۔ وہ ہے نا ایک خاتون بارگاہ رسالت میں حاضر ہو کر جو اس کے انداز سے اس میں درود و سلام عرض کر رہی تھی، تو کچھ ہی دیر بعد ایک عورت آئی اور اس نے بڑے ہی فصیح عربی میں اس نے سرکار علیہ الصلاۃ والسلام کی بارگاہ میں سلام عرض کیا، اور بڑے مطلب کہ خوبصورت الفاظوں میں پڑھ پڑھ کر اس نے سلام عرض کیا، تو وہ بیچاری گمزدہ ہو گئی اور چلی گئی۔ تو اس کو یہ تھا کہ میرے جیسے کہا، تو اس کو خواب میں سرکار صلی اللہ علیہ وسلم کی زیارت ہوئی، تو اس کو ارشاد فرمایا کہ آپ تم چلی گئی، تو اسے کہا آقا میں جس انداز سے پڑھ رہی تو وہ جس انداز سے پڑھ رہی تو میرے جیسے کا سلام کہاں؟ تو آقا نے ارشاد فرمایا کہ سب سے پہلے میں نے تیرا سلام قبول کیا۔ وہاں نیتیں ہیں، نیتیں کہ بس بندہ پڑھ کے سر، آوازوں کے پیچھے تو اشفاق بھائی آپ اور ہم ہیں، تو نیت ہے نا، نیتیں بس یہ ہوتی ہیں، بنا ہم ظاہر بین لوگ ہیں، ہمارے لیے طرزیں، ہمارے لیے آواز، ہمارے لیے انداز، تو ہمارے لیے اتار چڑھاؤ، ہم ان کے پیچھے ہیں، مگر جن کے مطلب جن کی شان بیان کر رہے ہیں نا، وہاں نیتیں، ارادے اور کیفیات دیکھی جا رہی ہوتی ہیں۔ وہ کہتے ہیں نا کہ وہ کعبے کو دیکھ کر دعا قبول ہوتی ہے، پہلی نظر پر ایک کعبے دعا قبول ہوتی ہے، تو اس کو علماء نے لکھا ہے کہ ایک تو اس کی اپنی فضیلت تو ہے کعبے کی پہلی نظر کی، لیکن ایک علماء نے اس پر یہ بھی کہا ہے کہ چونکہ اس کو دیکھ کر ایک کیفیت پیدا ہوتی ہے، اور وہ کیفیت تمہاری دعا کی قبولیت کا سبب بنتی ہے، اگر وہ کیفیت تمہارے گھر میں بھی پیدا ہو جائے تو اللہ دعا قبول فرما لیتا ہے۔
سبحان اللہ، سبحان اللہ، سبحان اللہ،
ایک دفعہ ہم علامہ ارشد القادری صاحب رحمت اللہ تعالیٰ علیہ کے ساتھ ہے، میں ان کا ساتھ کافی وقت گزرا، پک اینڈ ڈراپ سمجھو کراچی میں ہوتا تو ان کو میں لیتا تھا، میں چھوڑتا تھا۔
اچھا،
مفتی امین صاحب رحمۃ اللہ تعالیٰ میرے استاد محترم، یہ ہم ساتھ ہوتے تھے، تو ایک دن ہم ایک جگہ گئے، کسی اسلامی بھائی کے یہاں ترکیب تھی، میں نے گھر سے لیا، قاری رضا المصطفیٰ صاحب رحمۃ اللہ تعالیٰ علیہ کے گھر پر ہوا کرتے تھے، علامہ ارشد القادری صاحب رحمۃ اللہ تعالیٰ، دونوں رشتے دار تھے، تو میں انہیں لے کر گیا وہاں پر، تو ہمارے زاہد بھائی جو نعت خوان ہیں اپنے، وہ ساتھ تھے میرے، میں اس وقت اسی علاقے میں رہتا تھا، تو زاہد بھائی ہمارے علاقے کے نعت خوان ہوتے تھے، وہ ہم گئے تو وہاں بھی کچھ تھوڑی دیر ہم بیٹھے تھے، محفل ہوئی، تو محفل میں انہوں نے وہ کلام پڑھا ہے نا کہ یہ ایک دل ہمارا کیا ہے، کون سا کلام،
ان کی ہے،
انہوں نے اس طرح سے پڑھا، ان کی مہکنے دل کے گونچے کھلا دیے ہیں،
راہ چل دیے ہیں, کوچے بسا دیے ہیں.
اب یہ تو پڑھے, اب آیا انترا. انترا میں انہوں نے پہلے تو ایک دو شعر پڑھے, پھر اس شعر پر آئے. ایک دل ہمار, اچھا میں تو نہیں پڑھ پاؤں گا نا, میں آپ کی طرح ناتھان نہیں ہوں. تو وہ انترا وہ انہوں نے اٹھایا, ایک دل ہمارا کیا ہے آزار اس کا کتنا, تم نے تو چلتے پھرتے مردے جلا دیے. اچھا اب اس کلام پر حضرت پر اکت تاری ہو گئی.
واہ.
اب جیسے یہ کلام یہ شعر ختم ہوتا, تم نے تو چلتے پھرتے مردے جلا دیے, اب فرماتے ایک دل ہمارا کیا ہے, پھر وہ پڑھتے اور روتے. اچھا جتنے بھی تھے میں فلم میں سب رو رہے تھے. جیسے شعر ختم ہوتا, ایک دل ہمارا کیا ہے, پھر سب روتے. اور میرا خیال ہے کوئی 15 سے 20 منٹ تک اس شعر کی تکرار ہوتی رہی.
کیا بات.
اس کے بعد کچھ وقفہ ہوا, مصروفیت ہوئی. جیسے ہی کچھ مصروفیت سے فارغ ہوئے, فوراً آپ نے توجہ کی زائد کا ہے, ایک دل ہمارا کیا ہے. پھر کو 15-20 منٹ تک وہ چل, تو یہ ہوتا رہا ماشاء اللہ, ایک یادگار وقت تھا. پھر ہم گاڑی میں ساتھ جا رہے تھے, تو ہمارے ساتھ ایک اسلام بھائی تھے, کہا حضور یہ کیا ہوا یہ. تو آپ فرماتے ہیں کہ یہ شعر میں نے کئی دفعہ سنا ہے اور کئی دفعہ میرے سامنے پڑھا گیا, لیکن جب بارگاہ رسالت یعنی نبی پاک صلی اللہ علیہ وسلم کی کوئی شخص خاص توجہ میں آ جاتا ہے نا, تو اس پر رکت تاری ہو جاتی ہے.
اچھا.
اور اس وقت وہ اس وقت کا معاملہ کچھ اور ہوتا ہے. تو وہ جو سارا جو محفل تھی نا, وہ سب پر گویا کہ رکت تاری تھی اور ایک عجیب سا سما تھا. اگر وہ جن کے گھر میں ہوا ہوگا ان کو بھی وہ بھی نہیں بھولے ہوں گے, ہم بھی نہیں بھولے, میرے ساتھ اسلام بھائی تھا نہیں بھولے. تو ایسے کئی واقعات, پھر امیر سنت کے ساتھ جیسے یہ کہہ رہے تھے نا ہمارے محمود بھائی, امیر سنت کی میں آپ کو بتاؤں, امیر سنت کی کیفیت میں نا دوام ہے. یعنی ہم ابھی 10-15 منٹ دعا وغیرہ میں روتے ہیں, 20 منٹ میں آپ کو مسکراتے ہوئے نظر آ جائیں گے. ہماری ایک ایسی کیفیت ہے حج اشفاق کے, ہم روتے ہیں نا, یعنی ہمارے اندر جو ایک آگ لگتی ہے نا, وہ ہمارا ہی آنسو اس آگ کو بجھا دیتا ہے. جبکہ خواص کا میں نے دیکھا ہے کہ ان کی آنسو ان کی آگ بجھاتے ہی نہیں ہیں,
تیل کا کام,
ان کے اندر اور حرارت پیدا ہوتی ہے. یعنی ہم رو کر ٹھنڈے پڑ جاتے ہیں کیا, اور دو دو دن تین تین دن چار چار دنوں تک گھنٹوں تک میں نے دیکھا امیر سنت پر کیفیت تاری ہوتی ہے. جیسے محمود بھائی کہہ رہے تھے نا کہ امیر سنت خاموش رہتے تھے, خاموشی ہے نا یہ ذوق باقی رکھنے کی ماسٹر کی ہے.
اللہ,
اب خاموش ہو جائیں آپ کا ذوق باقی رہے گا, آپ بولیں آپ کا ذوق ٹھنڈا ہو جائے گا, یعنی ذوق نکلتا چلا جائے گا. خاموش ہے نا تو آپ کے اندر وہ خاموشی میں ایک کیفیت ہوتی ہے, وہ غم رہتا ہے, وہ یاد آتی رہتی ہے, مدینہ چھوٹ گیا, ماہ رمضان چلا گیا, کوئی سی چیز ہو گئی آپ نے. تو یہ کیفیت ہوتی ہے نا, یہ کیفیتوں کی بڑی بہار ہیں. اور اس میں ماشاءاللہ بندہ کم بولتا ہے, ذکر زیادہ کرتا ہے, اچھے اچھے گمان میں کھویا رہتا ہے. اب یہ جسے نصیب ہو جائے تو امیر اہل سنت کے ساتھ تو برسوں سے ان کیفیات کا ظہور ہے اور گھنٹوں دنوں تک اسٹیمنا ہے. ہم لوگ تو کیا ٹھنڈے ہو جاتے ہیں فوراً.
اللہ ہمارے ہاتھ پر باقی رکھنے کا کوئی نسخہ بھی آپ بتائیں اگر.
جی
ہم ہمارا جو رونا, آپ کئی بار یہ بھی بتا, ہمارا رونا جو ہوتا ہے عورتوں والا ہوتا ہے, مطلب ہم
یہ امام غزالی رحمۃ اللہ تعالیٰ نے لکھا ہے کہ مطلب کہ جو اس طرح اثر میں کیفیت ہوتی ہے, طرز ہوتی ہے. ہم بعض اوقات اچھا وہی کلام دوسری طرز میں تو ہم نہیں رو رہے ہیں, ہم یا تو طرز پر رو رہے ہیں, اس آواز کی سوز پر رو رہے ہیں,
الفاظ میں نہیں پتا کیا ہو,
یعنی اس کیفیت پر روئے, اس وہ اس کے اندر وہ کیفیت پیدا ہو جائے گا, وہ ندامت اور گلٹی فیل ہو. اور یہ بھی ہو رہا ہوتا ہے, طرز بھی رلاتی ہے, آواز بھی سوز ہے. اچھے قاری سے قرآن سننے سے قرآن سننے کا ذوق بڑھتا ہے. بلکہ اعلیٰ حضرت امام علیہ سنت علیہ رحمہ کا یہ ارشاد ہے کہ خوش الحان نعت خوان سے نعت سننا یہ عشق رسول میں اضافہ کرتا ہے.
جی جی
ہے نا, تو یہ اپنی جگہ پر اس کی برکتیں ہیں, مگر یہ اپنا اپنا ہوتا ہے. لیکن یہ کہ اس میں رہے بندہ, پھر یہ کہ ہمارے ہمارے پیالے بہت چھوٹے ہیں, فوراً چھلک پڑتے ہیں. اور اولیاء بڑے بڑے, میں نے اولیاء کرام آپ نے سنے ہوں گے اور دیکھیں, ان کے سینے کے پیالے جو ہے نا بڑے, مطلب کے بڑے ہوتے ہیں نا ان کے اندر. آپ دیکھیں بہت دیر تک ان کا ذوق ہو, ان کا شوق ہو, ان کی ہچکی اور ان کا ایک وہ کیفیت جو نا وہ باقی رہتی ہے, اور بڑے مطلب کے دیر تک ان کا وہ چلتا چلا جاتا ہے. تو بس اللہ کے بندوں کی اپنی اپنی شان ہے, کوئی کس طرح کو کس طرح. وہ تین پتھروں کی مثال اللہ تعالیٰ نے دی نا بنی اسرائیل کو, جو کہا گیا کہ تمہارے دل تو پتھروں سے بھی سخت ہو گئے. کہ پتھروں میں بھی بعض وہ ہیں, آیت کریمہ شاید آپ کو یاد ہو,
وَإِنَّ مِنَ الْحِجَارَةِ لَمَا يَتَفَجَّرُ مِنْهُ الْأَنْهَارُ, بعض پتھر ایسے ہوتے ہیں جن سے نہریں رواں ہو جاتی ہیں.
اس سے پہلے بھی ہے,
پہلے وہ ان کے دلوں کی سختی کا بیان ہے.
اس کے بعد کیا؟
ثم قصت قلوبكم من بعد ذلك, تمہارے دل اس کے بعد جو ہیں وہ سخت ہو گئے. فہی کل حجارہ, وہ پتھروں کی طرح
سے بھی سخت ہو گئے,
پتھروں کی طرح ہو گئی. او اشد قسوا, یا اس سے بھی زیادہ ہو گئے,
اس سے بھی زیادہ.
وان من الحجارتی لما يتفجر منه الانہار, اور پتھروں میں تو ایسے ہیں کہ جن سے نہریں بہنے لگتی,
نہریں بہ جاتی
ہیں. ایسے ہوتے ہیں بعض, کیا ہوتے ہیں, وان منها لما يشقق فيخرج منه الماء, اور بعض ایسے ہیں کہ وہ اگر شق کیے جائیں, پھاڑے جائیں یا توڑے جائیں تو ان میں سے پانی نکل آتا ہے, چشمے وغیرہ نکل
آتے ہیں,
رستے ہیں وہ. وَإِنَّ مِنْهَا لَمَا يَحْبِتُ مِنْ خَشْيَةِ اللَّهِ,
خوف خدا سے گر پڑتے ہیں,
خوف خدا سے گر پڑتے ہیں. یہ تین پتھروں کی قسمیں بیان کی,
قرآن نے بیان کی کہ پتھروں میں تو اولیاء کرام کا عالم کیا ہوتا ہوگا,
پتھر کا ہی عالم,
اولیاء کرام کا عالم کیا ہوتا ہوگا.
صحیح بات,
یہ ہوتا ہے, یہ اللہ کے نیک بندوں کی شان ہوتی ہے.
ارشد القادری صاحب رحمۃ اللہ علیہ کی بارگاہ کا آپ نے ذکر کیا, وہ شعر کی بھی کچھ وضاحت اگر ناظرین کو پتا چلے شعر کیا ہے, ایک دل ہمارا کیا ہے, آزار اس کا کتنا, تم نے تو چلتے پھرتے مردے جلا دی. اس شعر میں کیا ایسا تھا کہ جو وہ 40 منٹ پہلے 20 منٹ بعد میں 20 منٹ چلتا رہا, کیا ہے اس شعر میں, اس میں ایسا کیا
ہے؟ آقا صلی اللہ علیہ وسلم کی شان بیان ہو رہی ہے کہ آقا تو مردے جلا دیتے ہیں, ہمارا دل جو کی کیا مطلب بساط, ہمارے دل کی کیا چیز ہے. تو آقا اس پر بھی نظر کر دو, یہ بھی زندہ ہو جائے گا, یہ بھی جلا اٹھے گا, یہ بھی اس میں بھی رمک چمک پیدا ہو جائے گی. یعنی بہت ساری اس کی شروحات تفاصیل کیفیات کے مطابق بیان ہو سکتی ہیں. تم نے تو چلتے پھرتے مردے جلا دیے ہیں, آقا نے تو کنکریوں کو کلمہ پڑھا دیا. یار
کیا بات
ہے, کنکریوں نے کلمہ پڑھ لیا کہ مطلب میں کہوں کہ تیرے ہاتھ میں کیا ہے, کہ یہ جو تیرے ہاتھ میں ہے وہ کہہ دے کہ میں کون ہوں. آقا کی تو شان یہ ہے نا,
سبحان اللہ. بے شک
ایک شخص کنکریاں ہاتھ میں لے کر کہتا ہے کہ بتاؤ کس میں کیا ہے, وہ بھی تو علم غیبی چیک کرنے آیا تھا نا. تو میرے آقا نے بتا دیا نا کہ میں بتاؤں کہ تیرے ہاتھ میں کیا ہے, کہ تیرے ہاتھ میں جو وہ بتائے گا میں کون ہوں. تو کنکریوں نے کلمہ پڑھا میرے آقا صلی اللہ علیہ وسلم کو, کنکریوں نے بتایا کہ یہ تو اللہ کے نبی ہے نا.
دل کو ہے فکر کی کریں,
یہ کیا تو
مردے جلاتے ہیں,
شجر حجر یہ تو سب سرکار صلی اللہ علیہ وسلم کو جانتے پہچانتے اور درود پاک پڑھتے تھے.
واہ,
اللہ ہمارے دلوں کو بھی عشق رسول کا خزینہ بنا دے.
آمین. ایک دل ہمارا کیا آزار اس کا کتنا, تم نے چلتے پھرتے مردے جلا دیے ہیں, تم نے تو چلتے پھرتے مردے جلا
جیسے بیچ کا جو بھی شعر پڑھتے تو پھر پہلے اس کے طرز کو بنانے کے لیے پہلے دوبارہ ایک شعر اٹھاتے ہیں نا, پھر آگے کا شعر پڑھتے پھر مطلع سے ایک شعر اٹھاتے ہیں. نارملی ایسا ہوتا ہے نا
جی.
جیسے خاصا خاصا نے رسول وقت دعا ہے امت پہ تیری آ کے جو وقت پڑا ہے, تو پھر ایک شعر لیتے ہیں پھر پڑھتے ہیں امت پہ تیری آ کے جو وقت پڑا ہے, پھر ایک شعر پڑھتے پھر پڑھتے امت پہ تیری آ کے جو وقت پڑا ہے.
جی
اس میں بھی یہ دیکھا جاتا ہے کہ بعض اوقات آگے ایسا کون سا, بعض اوقات پہلا اس میں کوئی شعر ملانے کا ہوتا نہیں ہے. جی پچھلے دنوں یوں ہو ایک نعت خواں نے کلام پڑھا, یہ بھی بات وہ اس کو اسی وقت عرض کر دی تھی اور ماشاء اللہ سیٹ بھی ہو گیا معاملہ. وہ ہے نا کہ اے میرے اللہ یہ کیا ہو گیا, دل میرا دنیا پہ شیدا ہو گیا, اے میرے اللہ یہ کیا ہو گیا, کچھ میرے بچنے کی صورت کی جیے اب تو جو ہونا تھا مولا ہو گیا. آگے کا شعر کون سا ہے؟
عیب پوشے خلق دامن سے تیرے سب گنہگاروں کا پردہ ہو گیا.
اب اس میں کو پڑے گا اے میرے اللہ یہ کیا ہو گیا, یہ تو بالکل الٹا ہو جائے گا نا. یہ کریے پڑھیں گے عیب پوشے
خلق
دامن سے تیرے
سب
گناہگاروں کا پردہ ہو گیا. کہ اللہ تعالیٰ مطلب یہ آقا کی بارگاہ میں اللہ کی بارگاہ میں عرض کیا گیا ہوگا کہ خلق ستار کہ اللہ کی ستاری کہ وہ عیب چھپاتی ہے, ہم گناہگاروں کا پردہ ہو گیا. تو یہ تو ایک تعریف ہے,
یہ نعت مصطفیٰ میں ہی لگ رہا ہے,
نعت مصطفیٰ میں نا. تو جیسے سرکار نے عیبوں کو چھپایا, آج جو عیب کسی پر نہیں کھلنے دیتے, کب وہ چاہیں گے میری حشر میں رسوائی ہو. تو اب یہ شعر پڑھے پھر بتا اے میرے اللہ یہ کیا ہو گیا.
رب سلم وہ ادھر کہتے رہے اس طرف پار اپنا بیڑا ہو گیا.
اب اے میرے اللہ یہ کیا ہو گیا تو یہ نہیں بنے گا نا.
بالکل
تو یوں یہ ضرور دیکھنا پڑے گا کہ اچھا وہ ہوتا ہے نا کہ اے شمع جمال مصطفی
ایمان
آنکھوں میں چمک کے دل میں آ. اب یہ ہم پڑھتے ہیں آنکھوں میں چمک کے دل میں آ جا آقا. اب یہ آقا کی بارگاہ میں عرض نہیں کر رہے ہیں.
جی جی شمع سے شمع
یہ عرض یہ ہم کس کی طرف کہہ رہے ہیں؟
شمع جمال,
یہ شمع جمال مصطفی.
جی جی
اچھا ایک کلام ہوتا ہے صبح شب ولادت, اس کا آپ شعر پڑھیں کوئی بھی.
روح رہے گاڑا
صبح شب ولادت پردہ اٹھا ہے کس کا صبح شب ولادت, آئی نئی حکومت سکہ نیا چلے گا
سکہ نیا
عالم میں رنگ بدلا صبح شب ولادت
عالم.
اچھا پھر ہم کہتے ہیں باٹا ہے دو جہاں میں تو نے ضیا کا بارا یا رسول اللہ. یہاں پر سرکار کی بارگاہ میں عرض کرتے ہیں جبکہ یہ عرض کی جا رہی ہے
صبح شب ولادت,
صبح شب ولادت.
جی جی
یہ اس گھڑی سے مطلب صدقہ مانگا جا رہا ہوتا ہے. میں غلط تو نہیں کہہ رہا,
بالکل صحیح فرما رہے آپ.
تو یہ اس کو کہتے ہیں انگلش میں کنسنٹریشن, اتنی توجہ کلام اور کلام کے معنی مطالب اور آگے کے آنے والے اشعار اور اس سے ملانے والے دوسرے اشعار کو اس قدر غور کیا جاتا ہے کہ جو تھوڑا سمجھ رہا ہوں نا اگر مثال کے طور اس کے ساتھ ذوق کی کیفیت آ رہی ہے تو ایسا کلام آ جاتا ہے ایسا شعر ایسا مل جاتا ہے کہ بعد اچھا پھر حمد یا مناجات ہو رہی ہے
استغاثہ
اس میں کسی اور شعر کو ملا دیا جائے. اچھا ذکر مدینے جانے کا ہو رہا ہے تو وہاں رخصت کا شعر ملا دیا جائے. تو یہ
نعت پڑھ لیتے مناجات کر رہے تھے رسول پاک کی دکھیاری امت پر کرم فرما, اس میں پھر انہوں نے زمن میں شعر ملایا اے خاصا اے خاصا نے رسول وقت دعا ہے امت پہ تیری آ کے عجب وقت پڑا ہے. تو یہ آپ جو بات فرما رہے ہیں کہاں کس سے التجا ہو رہی ہے, तो वो असल में बहुत सारे पढ़ने वाले यूं लगता है कि समझे बगैर पढ़ते हैं।
हाँ तो ये मतलब नात खानी तो बहुत, क्योंकि आपकी जितनी तवज्जो होगी सुनने वाले की भी इतनी तवज्जो होती है।
सही बात।
और अच्छा बात, कई ऐसे जिनको ना कलाम समझ में आ रहा होता है, ना अल्फाज समझ में, ना माना समझ में आ रहे होते हैं, उनको ना मिलाना समझ में नहीं आ रहा, उनको ये बहुत अच्छा कलाम पढ़ा,
बहुत अच्छा जी, जी।
लेकिन उसमें मतलब कि ये फर्क रह जाता है। क्या मैं गलत कह रहा हूँ तो मेरी इसलाह कर देना, मैं देखो आपके फील्ड का आदमी नहीं हूँ, लेकिन यूँ मतलब
ये कह के कि आपने पूरी फील्ड खोल के रख दी।
नहीं नहीं जी, मैं वाकई में मोटी अकल में जो आता है ये तो गलत 100% गलत हो सकता हूँ मैं।
नहीं नहीं ऐसा नहीं, माशाल्लाह आपको तजर्बात भी काफी है, अशार से भी सुदबुद भी है, और ये अमीर अलसुन्नत का फैजान नजर आता है अल्हम्दुलिल्लाह।
कंटिन्यू करें, बहुत बहुत शुक्रिया
राकेला। अभी और भी बातें थी कुछ, चले इंशाल्लाह फिर किसी प्रोग्राम में आपने जरूर करम फरमाते रहना है। माशाल्लाह निगरान शूरा से भी सीखने को मिला, और ऐसी बातें शायद मदनी चैनल पर पहले आपने ना सुनी हो, मैं समझता हूँ आज वो बातें आपने सुनी है। क्यों आरिफ भाई,
वाह वाह,
है ना ऐसा। अल्हम्दुलिल्लाह माशाल्लाह बरकतें अता फरमाए। कॉल्स काफी देर से हमने नहीं ली, और तकरीबन एक घंटे पहले जो है मुझे बताया गया था कि कॉल्स की एक पूरी लाइन लगी हुई है।
वाँ
अभी एक घंटे बाद क्या हाल हुआ होगा, चलें कुछ कॉल शामिल कर लेते।
दिल सबसे आला आला हमारा नबी, सबसे बाला आला हमारा नबी। ये भी एक तर्ज है, ये भी सुना दीजिएगा।
जी वाह,
अच्छा आपने सुना दी ना माशाल्लाह, तर्ज है तो हो गई तर्ज।
इंडिया से लगते,
इंडिया से लगते। हाँ। माशाल्लाह वेलकम, अगली कॉल।
तो मैं जविया तारिया बाबुल मदीना के रांची से बात कर रही हूँ, मुझे आपका प्रोग्राम याद है खुदा मुस्तफा बहुत अच्छा लगता है। मेरी आपसे गुजारिश है कि सहारा चाहिए सरकार जिंदगी के लिए वाली ना सुना दें।
बिल्कुल, अगली कॉल।
स्वागत तारी है, तो मैं चाहता हूँ कि नेमत बांटता जिस सन तो वो जीशान गया, रावल पिंकी से बात कर रहा हूँ।
शुक्रिया, अगली कॉल।
प्यारे अंकल, मेरी आपसे ये फरमाइश है कि मुझे ये वाली नात सुना दे। लजपाल नबी मेरे दर्दों दी दवा देना।
माशाल्लाह, अगली कॉल।
अर्शद हसन बात करूँ बाबुल मदीना मॉडल कॉलोनी से। मुझे जो है शाह भाई से या आरिफ भाई से ये सुनवाना है, या मुस्तफा अता हो फिर इज़्न हाजरी का।
चले माशाल्लाह, कॉल्स भी हम ले रहे हैं, आपके कमेंट्स भी कोशिश करेंगे पढ़े। एक दो शेर हसनैन भाई सुनते हैं। लजपाल नबी मेरे दर्दा दी दवा दे।
लजपाल
जो बस
اللہ بات بڑی زبردست ہے اور گہری بھی ہے کہ مدینے بلا لیجئے، ہمیں طیبہ دے کتیاں دے پیرانچ بٹھا دینا، یعنی طیبہ کے کتوں کے قدموں میں بھی بیٹھنے کی سعادت مل جائے تو ٹھیک ہے، قبول ہے. لیکن جب زائرین مدینے جاتے ہیں تو کیفیت کیا ہوتی ہے؟ وہاں پہنچ کر ہوٹل صحیح نہیں ملا، ہے بھائی بس لیٹ آ گئی، سامان دیر سے ملا، تھوڑا سا ہوٹل دور ہے، کھانا 8 بجے بولا تھا 10 بجے مل رہا ہے. ویسے مس کمٹمنٹ بھی نہیں کرنی چاہیے جو لے کے جاتے ہیں، لیکن حسنین بھائی کو تجربہ ہوگا کہ بھائی یہ تھوڑا سا اونچ نیچ ہو، عارف بھائی
جی
کیا ہوتا ہے پھر؟
بالکل یہاں تاثرات دوسرے ہوتے ہیں جانے سے پہلے،
باتیں ہوتی ہیں کہ لوٹ کر نہ آؤں، لیکن جذبات جو ہے باتیں جو ہوں نا ان کو پہ اتارنے کی بھی ہمیں کوشش کرنی چاہیے. الحمدللہ دعوت اسلامی کے مدنی ماحول میں یہ جذبات اور کیفیات کو بھی سنوارنے کی ہمیں باتیں اور مدنی پھول الحمدللہ ملتے ہیں. ہم ایک دو شعر جو ہے وہ سن لیتے ہیں. مصطفیٰ نے سنبھال رکھا ہے خاک مجھ میں کمال،
اللہ خاک مجھ میں کمال رکھا ہے مصطفیٰ نے مر جاتا گر ساتھ نہ ہوتا تیرا،
پورے قد سے جو کھڑا ہوں یہ تیرا رب مجھ کو جھکنے نہیں دیتا، ہے سہارا تیرا
حبیب صلی اللہ تعالی محمد صلی اللہ علیہ وسلم.
شمع تیری طرف